पातला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहिता 6 बजेदेखि 37 बजेसम्म रेडियो कार्यक्रम जवाफ देहिता।
नमस्कार, कार्यक्रम जवाबदेहितामा तपाईँलाई जयदेव जोशीका साथै म अरुण चन्दको तर्फबाट हार्दिक स्वागत छ। यो कार्यक्रम भीमदत्त नगरपालिका र शुक्लाफाटा एफएमको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम जवाबदेहिता तपाईँ शुक्लाफाटा एफएमबाट 6 बजेदेखि सुन्न सक्नुहुन्छ।
कार्यक्रम जवाबदेहतामा हामी सम्बन्धित पक्षले आआफ्नो ठाउँबाट गर्नुपर्ने जिम्मेवारी पुरा गरेको छ कि छैन भन्ने विषयमा कुराकानी गर्ने गर्दछौँ। यसै सन्दर्भमा आज हामी भीमदत्त नगरपालिकाले आफ्नो क्षेत्रमा योजनाहरू कसरी कार्यान्वयन गरिरहेको छ र बस्ती स्तरबाट आएका योजनालाई कुन प्रक्रियाबाट छनौट गरेर प्राथमिकरण गरेर नगरसभाबाट पारित गरेको छ भन्ने विषयमा केन्द्रित गर्दैछौँ।
आदरणीय श्रोताबिन, आज हामी भीमदत्त नगरपालिका वार्ड नम्बर 1 पुगेका छौँ र यहाँ अहिले हामीसँग 1 वडाका स्थानीय बासिन्दा चक्रबहादुर विष्ट हुनुहुन्छ। म उहाँलाई सर्वप्रथम कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
तपाईँले जुन आशा गर्नुभएको थियो सुरुमा वडा नम्बर 1 यो योजनाहरू प्राथमिकतामा पर्नुपर्ने थिए र ती योजनाहरू चाहिँ प्राथमिकतामा परेका थिए या थिएन, त्यसैबाट सुरुवात गरौँ हामी कार्यक्रम।
मैले एउटा कुरा के भन्न चाहन्छु भने हजुरहरूसित, यो वार्ड नम्बर 1 योभन्दा पूर्वका दिनहरूमा 49 लाख रुपियाँ बजेट छिटिएको थियो वार्ड नम्बर 1, र त्यो 49 लाख रुपियाँको बजेटमा हाम्रो यो भाषीदेखि रौटेलेसम्म सामान्य किसिमका 49 लाखको कामहरू परिपूर्ण किसिमको भएका छन्। तर जनता समझ जुन तरिकाले हामीले सोचेका कामहरू, योजना तर्जुमा सम्बन्धीमा सोचेका कामहरू परिपूर्ण किसिमले भएका छैनन्। किन छैनन् भने त्यो 49 लाख रुपियाँ के हुनसक्छ र बाटाघाटाका समस्याहरू त्यस्तै थिए, र त्यसकारणले शान्ति टोल र श्रीकृष्ण टोलमा बाटाघाटाहरू खोलिए, एकदम राम्रो भयो, जैविक मार्गहरू खोलिए र वार्ड नम्बर 1 र भाषीका रोडभन्दा माथिका बाटाहरूमा ग्राभिलहरू परिपूर्ण किसिमले काम गरियो।
योजना छनौट गर्दाखेरि चाहिँ कसरी तपाईँहरू योजना छनौट गरेर पठाउनुहुन्छ नि? अब वडा नम्बर 1 चाहिँ योजना छनौट गर्दा कसरी हुन्छ नि योजनाहरू छनौट, के अनुभव छ तपाईँ?
हामीलाई के छ भने जति दलहरू छन् नि, पार्टी साथीहरू छन्, तिनीहरू गाउँका पूर्ण किसिमका वार्ड नम्बर 1 प्रति जनताहरूलाई यहाँ माझमा जम्मा गराइयो। यो भन्दा पूर्व आज चाहिँ 5-7 दिनको दौरानमा जम्मा गराइयो र त्यहाँ हामीले योजना छनौटहरू राख्यौँ। के योजना छनौट गर्दा भन्दाखेरि एउटा कुरो के छ भने यहाँको जनतालाई श्रीकृष्ण टोल र शान्ति टोल र धर्म टोल 3 टोल छ, र त्यो रौटेली खोलाबाट वारी एउटा विद्यालय छ र बोर्डिङ छ, र त्यहाँबाट त्यो धर्म टोलमा आउनुको लागि त्यो नदीले विद्यार्थीहरूलाई पनि वार पार गर्न बहुत गाह्रो छ। असार साउनतिर योभन्दा पूर्व त्यहाँ चाहिँ बाँध पगेका थिएनन्, अहिले बाँध परेर खोलो एकदमै साँगुरो भइसक्यो, र त्यो साँगुरोबाट वारी आउनुको लागि पुलको अति आवश्यक पहिलो प्राथमिकतामा राखिदिनुपर्ने हुन्छ। पहिलो त
भन्नाले जुन योजना चाहिँ सबैभन्दा बढी मानिसहरूलाई चाहिएको हुन्छ त्यसलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर यहाँहरू अगाडि बढाउनुहुन्छ।
हजुर हजुर, त्यही हो एउटा। दोस्रो चाहिँ हामीसँग चाहिँ भएको शान्ति टोललाई श्रीकृष्ण टोलमा ढल निकास, किनभने त्यहाँ सयौँ घरहरू छन् र माथिबाट त्यो जो पानीको निकास त्यहाँ डुबानमा पगिरहेका छन्, र त्यो ढल निकासको निमित्त पहिलो प्राथमिकता दोस्रो प्राथमिकता ढल निकास गरिदिनु पर्ने हुन्छ यहाँको जनताको चाहिँ माग चाहिँ, र अनि बाटाघाटाहरू पिच गर्नुपर्ने संसारमा अरू ठाउँमा त पिच भइसके, शान्ति टोल श्रीकृष्ण टोल धर्म टोल भनौँ न 1 वडा भाषीबाट रौटेलेसम्म पिचको अति आवश्यक छ। तेस्रो चाहिँ नि पोइन्ट पिचमा नै राख्ने हाम्रो चाहिँ नि त्यसमा छनौटमा राखेका छौँ।
जे होस्, अब तपाईँहरू चाहिँ प्राथमिकतालाई हेरेर जुन कुरा सबभन्दा महत्त्वपूर्ण छ त्यसलाई चाहिँ बढी प्राथमिकता दिएर योजनाहरू छनौट गर्नुहुन्छ र त्यो कार्यान्वयन गराउनतर्फ प्रेसर चाहिँ दिनुहुन्छ।
हजुर हजुर, एकदम त्यही प्रेसर नै दिन चाहन्छौँ हामी।
आर्थिक वर्ष 2075-76 लागि चाहिँ तपाईँहरूले कसरी योजनाहरू छनौट गर्नुभयो त, त्यसको बारेमा कुन कुन योजनाहरू प्राथमिकतामा परे?
मैले भन्नु खोजेको कुरो के छ भने यो 75-76 बजेट सम्बन्धीमा आम पब्लिकलाई जम्मा गरी हामीले छनौट गर्दाखेरि पार्टीका जति सङ्गठित साथीहरू जो छन् त्यो सङ्गठन साथीहरूले सबै जम्मा गरेर वडा भवनमा नै हामीले त्यो छनौट गरेका छौँ। र छनौट कुन तरिकाले राख्यो भने एउटा चाहिँ स्वास्थ्य सम्बन्धीमा अति आवश्यक नै परियोजनामा नै पर्नुपर्ने हुन्छ, दोस्रो चाहिँ पुल पुलेसा बाटाघाटाहरू, दुईवटा 3 कुरा अति आवश्यकमा राखेका छौँ। के राखेका छौँ भने एउटा चाहिँ पुल, यो धरमटोल हुँदै नगरपालिका हुँदै बेतकोडलाई जोड्ने गरी एउटा पुल अति आवश्यकता। दोस्रो ढल निकास, यो शान्ति टोल र श्रीकृष्ण टोलमा गएका ढल निकासहरू र अनि बाटाघाटाहरू पिच सम्बन्धी र स्वास्थ्य सम्बन्धीका यी चारवटा कुरा अति आवश्यकमा हामीले छनौटमा राखेका छौँ। विद्युत सम्बन्धीमा पनि राखेका छौँ,
योजनाबद्ध गराएर चाहिँ ती योजनाहरू अगाडि बढाउन तपाईँहरूले योजना छनौट गरेर
पठाइसकेका छौँ। हजुर,
जो सम्पूर्ण वाडावासीहरूलाई चाहिँ एकै दिन बोलाएर योजना छनौट गर्नुहुन्छ।
हजुर हजुर हजुर, त्यो छनौट गराइसकेका छौँ।
हस्त, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद, हजुरहरूलाई पनि धन्यवाद छ। हजुर,
आदरणीय श्रोताबेन, यसै गरेर हामी योजना छनौट चाहिँ कसरी भएका छन् भन्ने विषयमा कुराकानी गर्न गइराखेका छौँ र स्वास्थ्य संस्थामा काम गरिराख्नुभएका एकजना दिदी मसँग हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि यहाँको परिचय?
म चाहिँ मिना देउबा अनमी।
अब जसरी वडा नम्बर एकले चाहिँ योजनाहरू छनौट गर्ने क्रममा थुप्रै योजनाहरू छनौट गरेर पठाएका छौँ भनेर चाहिँ अघि कुरा गर्नुभएका एकजना सरले बताउनु भएको छ, र तपाईँहरूले चाहिँ कस्ता योजनाहरू छनौट हुनुपर्छ भनेर चाहिँ त्यो योजनाहरू पठाउनु भयो?
योजना छनौट गर्ने क्रममा चाहिँ पहिलाको उसमा चाहिँ मैले त्यो हेरेको होइन, त्यसमा बर्थिङ सेन्टरको गरेको थियो होइन, त्यसपछि मल्लो तलामा चाहिँ यो तला थप्ने कुरा गर्नुभएको थियो। योपालि योजना स्वास्थ्यको कार्यक्रमको लागि त्यो विषय चाहिँ हामीलाई त्यति जानकारी भएन। अब
2075-76 लागि चाहिँ योजना छनौट गर्ने भनेर चाहिँ बैठकहरू बसेको होला वडा स्तरमा, त्यस्ता योजनाहरूमा चाहिँ तपाईँहरूले पनि ध्यान दिनुभएन? यो वडामा चाहिँ यस्ता कुराहरू चाहिँ स्वास्थ्य क्षेत्रमा हामीले ध्यान दिनुपर्नेछ, यी योजनाहरू छनौट हुनुपर्छ भन्ने कुराहरू तपाईँहरूले पनि त उठाउनु पर्थ्यो नि त।
हामीलाई जानकारी भएन अनि कसरी उठाउने सर? बैठक कुन दिन बस्थ्यो के बस्थ्यो जानकारी भइदिया भए, हामीलाई सोध्या भए के अब आवश्यकता केही छ कि भनेर सोध्या भए।
यसै हलमा चाहिँ बैठक बसेर हामीले चाहिँ योजना छनौट गरेर पठायौँ भनेर यस अघिका एकजना सरले भन्नुभएको छ। यसै घरभित्र चाहिँ तपाईँहरू पनि स्वास्थ्य
बिहान बसेको थियो कि हाम्रो छुट्टीको दिन बसेको थियो कि त्यो चाहिँ थाहा भएन, अनि यो स्वास्थ्यको लागि केही गरौँ केही छ कि समस्याहरू भनेर मलाई कसैले पनि सोध्नु भएन। अन्य कुराहरूमा पनि अब जनप्रतिनिधि आइसकेपछि हामीलाई काम गर्न सजिलो भइरहेछ होइन,
थाहा भइहाल्ला भनेर उहाँहरूले जानकारी गराउनु भएन, एउटै घरभित्र बसिराख्नु भएको थियो।
के हुन्छ सर, हामी आफ्नै काममा व्यस्त भइन्छ होइन।
जे होस्, अब चाहिँ यी जननिर्वाचित प्रतिनिधिहरूले गर्नुपर्ने कुराहरू चाहिँ के देख्नु भएको छ त स्वास्थ्य क्षेत्रका लागि?
अब जस्तै अब यहाँ हामीलाई काम गर्नुपर्ने अप्ठ्यारो, पहिला यो भवनै स्वास्थ्यको लागि मात्र निर्माण भएको थियो होइन, अहिले यसैमा वडा थपिएर हामीलाई पनि काम गर्न साह्रै गाह्रो भएको छ। जस्तै ओपिडी अलग हुन्छ, अनि ड्रेसिङ गर्ने रुम अलग हुन्छ, अनि औषधि स्टोर रुम अलग हुन्छ। हाम्रो त उसैमा स्टोर रुम छ, उसैमा ड्रेसिङ रुम छ, उसैमा बिरामीको जाँच छ। उपचार झन् स्वास्थ्य शिक्षा दिएर औषधि दिएर निको पार्नुको सट्टा झन् उल्टा रोग निम्त्याउने बाटो भइरहेछ एक किसिमले भन्ने हो भन्दा होइन। बैठकमा अब दुई कोठा भए पुगिहाल्छ भन्ने कुरा गर्नुभयो होइन, अब काम गर्न त हामीलाई साह्रै गाह्रो भइरहेछ सर।
अनि अन्तमा चाहिँ के कुरा भन्नु भन्नु जस्तो लागेको छ?
अब औषधिहरू पनि अब के जसरी अब काटिएपछि टिटानसको सुई लगाउँछन्, हाम्रो यहाँ टिटानस उपलब्ध गराउनु भएको छैन जनस्वास्थ्यबाट। अब नगराएको कारण चाहिँ अब चिसोमा राख्नुपर्ने हुन्छ, फ्रिजको व्यवस्था भइदिएको भए। अब जसरी अब घरमा राख्ने फ्रिज प्रयोग गरिँदैन त्यो औषधिहरूमा, डी फ्रिज युज हुन्छ, त्यसको व्यवस्था भइदिएको भए असजिलो होइन सर। काम गर्न त मलाई एकदमै सजिलो भएको छ। अब जनप्रतिनिधिहरूले पनि स्वास्थ्य सम्बन्धी केही जानकारी नयाँ नयाँ कुराहरू गरिदिनु भएको भए।
तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धन्यवाद छ।
हुन्छ सर, धन्यवाद।
आदरणीय श्रोताबेन, तपाईँहरू भीमदत्त नगरपालिकाको कार्यक्रम जवाबदेहिता सुनिराख्नु भएको छ र कार्यक्रम जवाबदेहितामा आज हामी वडा नम्बर एकमा पुगेका छौँ र यहाँ हामीले विगतमा छुट्याएका योजनाहरू कति कार्यान्वयन भए र अबका योजनाहरू कसरी छनौट भएका छन् भन्ने विषयमा कुराकानी गर्न गइराखेका छौँ। यसै सन्दर्भमा एकजना म्याडम मसँग हुनुहुन्छ, म सर्वप्रथम उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि यहाँको परिचय?
म यस भीनभवन नम्बर एकको सामाजिक परिचालक, म यसै वडा कार्यालय कार्यालयमा कार्यरत छु अहिले।
सामाजिक परिचालक हुनुहुन्छ, अनि विगतमा छुट्याएका योजनाहरू चाहिँ कतिको कार्यान्वयन भएको देख्नुभयो नि तपाईँले?
विगतमा छुट्याएका योजनाहरू अहिले कार्यान्वयन भएका छन् र अहिले पनि हाम्रो यो टोल बस्ती स्तरबाट योजना छनौट भएका छन्।
कार्यान्वयन भएका छन् भनेर भन्नुभएको छ, कुन कुन योजनाहरू कार्यान्वयन भयो नि?
जस्तै नदी नियन्त्रण तर्फ कार्यान्वयन भएको छ, सडक गराइबिल अनि तटबन्धहरू अनि सडक कालो पत्रेहरू भएको छन्। अनि
ओडाले गर्ने योजनाहरू चाहिँ कुन कुन कार्यान्वयन भएका छन्?
ओडाले गर्ने योजना चाहिँ अब ढल निकासका कामहरू भइराखेका छन्। भाँसी क्षेत्रमा डुबान क्षेत्र हुने ठाउँहरूमा ढल निकासका लागि होम पाइपहरू अनि नालीहरू तयार भएका छन्।
अनि ग्राभलिङको काम चाहिँ कस्तो भएको छ, सन्तोषपूर्ण तरिकाले सम्पन्न भएका छन् या पहिलेको भन्दा पनि बाटो बिगार्ने काम भएको छ, त्यो त्यत्तिकै फालेर छोडेको अवस्था?
कुनै कुनै ठाउँमा ठिकै छ र कुनै ठाउँमा त्यत्तिकै फालेर छोडेको अवस्था पनि छ। झन् बाटो बिग्रेर त्यहाँ साइकल मोटरसाइकल चलाउनै पनि गाह्रो भइरहेछ।
त अब आर्थिक वर्ष 2075-76 लागि चाहिँ योजनाहरू छनौट भएका होला, ती योजनाहरू छनौट हुँदाखेरि चाहिँ कसरी चाहिँ योजनाहरू छनौट गर्नुभयो?
यसपालिको योजना छनौट गर्दा चाहिँ पहिलो चरणको टोल बस्ती स्तरमा गएर योजनाहरू छनौट भएका छन्। त्यसमा हामीहरूले प्राथमिकता क्रम अनुसार हामीले योजना छनौट गरेका छौँ। अनि योजना छनौट गर्दा महिला तर्फका योजनाहरू अनि बालबालिकाका लागि, विद्यालयका लागि र सडक र भौतिक पूर्वाधारका लागि हरेक कुरा, हरेक योजनालाई समेटेर योजना छनौट गरेका छौँ। अहिले
हरेक योजनालाई समेटेर चाहिँ हामीले योजना छनौट गरेका छौँ भनेर भन्नुभएको छ। जसरी अब टोल बस्तीमा गएर हामीले योजना छनौट गरेका छौँ भनेर भन्नुभएको छ, यहाँ सार्वजनिक सुनवाई हुँदासम्म जसरी यहाँ ओडाबाट चाहिँ योजनाहरू माथि पठाइन्छ, अब त्यति बेलासम्म चाहिँ बस्ती र टोलहरूमा उठाइएका योजनाहरू चाहिँ सबै माथि पठाउनु भएको छ या त्यसमा पनि प्राथमिकतामा राखेर अगाडि बढाउनु भएको छ?
पठाउन त हामीले सबै माथि पठाएका छौँ, तर प्राथमिकतामा राखेर नै पठाएको छौँ, पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ भनेर।
जसरी कस्ता कस्ता योजनाहरू पहिलो प्राथमिकतामा राख्नु भएको छ?
पहिलो सबैभन्दा ठुलो समस्या यहाँ विद्युतको छ। विद्युत नहुँदाखेरि यहाँका मिलहरू पनि कहिले चल्ने कहिले नचल्ने र गर्मी याममा पङ्खा समेत नचल्ने भएको हुँदाखेरि प्रत्येक टोलबाट ट्रान्समिटरको माग आएको छ। प्रत्येक टोलमा चाहिँ उहाँहरूले ट्रान्समिटर हामीलाई चाहियो भनेर भनिराखेका छन्। त्यो ट्रान्समिटर नहुँदा 2-3 ट्रान्समिटर छन् अनि कम भोल्टेजका हुनाले यहाँ पावर पुग्दैन, फ्रिज चल्दैन, पङ्खाहरू चलिराखेका हुँदैनन्, लाइट समेत डिम चल बल्ने हुँदा सबै ठाउँबाट ट्रान्समिटर पहिलो छ। अनि त्यसपछि हाम्रो नदी नियन्त्रण तर्फ छ, नदी नियन्त्रण पनि यो वार्ड नम्बर 1 खनिया खोला र रौटेला खोलाको बिचमा रहेको हुँदा दुवैतर्फबाट नदीले कटानी गरी पटानी समेत गर्ने यहाँ बाढी आएर खेतहरूमा बालुवा भरेको अवस्था पनि छ। त्यसैले दोस्रो नम्बरमा नदी नियन्त्रण परेको छ।
जे होस्, त्यसरी चाहिँ बढी प्राथमिकतामा दिनुभएको छ। जुन स्थानीयवासीहरू चाहिँ जसको पक्षमा बढी हुनुहुन्छ, जसरी विद्युतको समस्या सबैभन्दा बढी छ भनेपछि, सबैभन्दा बढी मानिसहरूले उठाएका छन् भनेपछि त्यो योजना चाहिँ पहिलो प्राथमिकतामा, त्यसपछि प्राथमिकता हेर्दै तल योजनाहरू छनौट गरेर पठाउनु भएको छ है?
हजुर हजुर, त्यसै क्रममा प्राथमिकता क्रम गरेर मात्र हामीले योजना पठाएका छौँ।
जसरी यहाँ सार्वजनिक सुनवाई गरेर योजनाहरू छनौट गरेर माथि पठाइएको छ भनेर भन्नुभएको छ, त्यसप्रति सन्तुष्ट हुनुहुन्छ? जसरी रोल क्रम अनुसार योजना छनौट गरेर पठाइएको छ या केही सुधार हुनुपर्थ्यो जस्तो लाग्छ?
सन्तुष्ट नै छौँ हामी।
हजुर, अन्तमा चाहिँ यो कार्यक्रम सुनिराख्नुभएका श्रोताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ त, वडा नम्बर 1 चाहिँ कसरी नमुना बनाउन सकिन्छ भन्ने कुरा लागेको छ यहाँ?
विगतका वर्षहरूमा भन्दा अहिले चाहिँ हाम्रो वडा नम्बर 1 धेरै विकास भइराखेको छ। बाटाघाटाहरू बनिराखेका छन्, खानेपानीको योजना बनिराखेको छ र नदी नियन्त्रणमा पनि धेरै प्रयास तटबन्धहरू भइराखेका छन् र बाटोहरू पनि अहिले धेरै गराइबिल अनि फेरि कालोपत्रे हुने तयारीमा छ। र एउटा कुरा मलाई अलिकति नराम्रो लागेको के छ भनेपछि, यहाँ गरिब जनताले जनता आवास निर्माण भनेर घर निर्माणको पाइराखेका छन्, जो सेवा लिइराखेका छन्। 5 मात्र हाम्रो यस वडामा त्यो जनता आवासको कार्यक्रम उहाँले सेवा पाउनु भएको थियो। 5 घर तयार भइसकेको पनि 1 पुग्न आँट्यो। उहाँहरूले आफ्नो लगानी खर्च ऋण निकालेर बनाएका गरिब जनताले अहिलेसम्म त्यसको दोस्रो किस्ता पाएकै छैनन्। पहिलो किस्ता पनि 2,15,000 सबभन्दा बढी पाउनेले 40,000 मात्र पाएको छ। त्यो 40,000 मिस्त्री खर्च गर्यो होला कि उसले लेबर खर्च गर्यो होला कि के सामान अनि धेरै जसो सामान उहाँहरूले आफैले बिहोर्नु भएको छ। गिट्टी बालुवा ढुङ्गाहरू आफैले बिहोर्नु भएको छ। त्यहाँदेखि दिएको सामानको न बिल छ न उहाँहरूले हामीले उहाँदेखि हामीले यति रुपियाँ रकम बराबरको सामान पायौँ भनेर उहाँहरूलाई जानकारी नै छ। उहाँहरूले अहिलेसम्म पैसा पाएको छैनन्। उहाँहरू रोइराखेका छन्, अफिसमा आउँछन्, हाम्रो के भयो म्याडम के भयो सर भनेर उहाँहरूले सोधिराखेका हुन्छन्। त्यहाँका कर्मचारीहरूलाई भनेपछि अब आउँछ माथिबाट नै आएको छैन भनेर टालिराखेका छन्। अब जनप्रतिनिधि आइसकेपछि अरूको कुरा सुन्दैनन् कसैले, जनप्रतिनिधिले नै यसको समस्याको हल गर्नुपर्छ भन्ने मलाई लाग्छ।
तपाईँले पनि आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई पनि धेरै धेरै धन्यवाद।
धन्यवाद।
आदरणीय श्रोताबिन, यसै गरेर फेरि मसँग एकजना सर हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि यहाँको परिचय?
मेरो नाम करण बहादुर विष्ट, म यहाँको स्थानीय वासी।
अनि स्थानीय बासिन्दा हुनुहुन्छ, विगत एक वर्ष भइसकेको छ जनप्रतिनिधिहरू निर्वाचित भएको, र त्यति बेलाका योजनाहरू चाहिँ कसरी कार्यान्वयन भयो? जनप्रतिनिधिहरू आउनु अगाडि भन्दा के फरक पाउनु भएको छ यहाँहरूले योजना कार्यान्वयन हुने पक्षमा?
निश्चित रूपमा जनप्रतिनिधि आइसकेपछि धेरै कामहरू तीव्रता पाएको छ र धेरै कामहरू भएको पनि छन् भने अब त्यो पूर्ण रूपले सबै सम्पन्न त भएको छैनन्। जे भन्दा पनि पहिलाको भन्दा धेरै आशलाग्दो कामहरू भइरहेछन्।
अनि अब 2075-76 लागि बस्ती स्तरमा चाहिँ योजनाहरू कसरी छनौट भयो, प्रश्न पारिदिनुहोस् न।
स्थानीय स्तरबाट लगभग टोल अन्तर्गत लगभग अब त्यहाँ योजनाहरू आफ्नो ठाउँमा त्यहाँका समस्याहरूलाई अवगत गरेर त्यहाँ लगभग लगत सङ्कलन गर्ने कार्य भइराखेको छ। त्यो हेरौँ अब कतिको हुन्छ।
टोल टोलमा गएर चाहिँ योजनाहरू छनौट भइसकेका छन् भनेर भन्नुभएको छ। ती योजनाहरू चाहिँ छनौट गर्ने क्रममा चाहिँ कसरी उहाँहरूले ती योजनाहरू छनौट गर्नुभयो, यो योजना चाहिँ कसरी हामीले प्राथमिकतामा राख्छौँ भन्ने कुराहरू, जस्तै तपाईँको टोलमा पनि पुगेका होलान्, त्यहाँ पनि बैठक बसेको होला, कुन योजनालाई बढी प्राथमिकतामा राख्ने, कुन योजनालाई त्यसपछिको प्राथमिकतामा राख्ने भन्ने कुराहरू चाहिँ कसरी छनौट भयो?
त्यो नगरपालिकाको त्यो निर्देशिका मापदण्ड अनुसार त्यहाँको कर्मचारीहरू र जनप्रतिनिधिहरू गएर त्यहाँको टोल भेला गरेर त्यहाँको टोलवासीहरूको सरसल्लाह अनुसार नै त्यहाँका कार्यक्रमहरू त्यहाँबाट चाहिँ लगर सङ्कलन गर्ने कार्य त भयो। टोलबाट प्राथमिकतामा ती योजनाहरू छनौट भएर आएका छन् र अब त्यो वडाले अब त्यो नगरपालिकामा गएर अब त्यो कसरी गर्छ त्यो त अब हेर्नु बाँकी नै रह्यो। पुरानो कार्यक्रमको लागि त सार्वजनिक सुनवाई भएको छ र नयाँ अब कसरी प्राथमिकता राख्ने त्यो भन्ने बारेमा त कुनै अब त्यो वडा स्तरबाट त कुनै त्यस्तो कार्यक्रम भएको छैन।
तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद मैले आफ्नो कुरा राख्न पाएकोमा। म एफएम परिवार सबैलाई धन्यवाद दिन चाहन्छु। धन्यवाद।
आदरणीय श्रोताबिन, तपाईँहरू सुनिराख्नु भएको छ कार्यक्रम जवाबदेहिता, र कार्यक्रम जवाबदेहितामा हामी विगतका योजनाहरू के कसरी कार्यान्वयन भएका छन् र आर्थिक वर्ष 2075-76 लागि जुन योजनाहरू छनौट भएका छन् ती योजनाहरू चाहिँ कसरी छनौट भयो भन्ने विषयमा चाहिँ कुराकानी गर्न गइराखेका छौँ। यसै सन्दर्भमा वडा नम्बर 1 सचिवज्यू मसँग हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि यहाँको परिचय?
मेरो नाम प्रेम बहादुर विष्ट हो, म भिन्दुर नगरपालिका 1 वडा कार्यालयको सचिव।
1 वडा कार्यालयको सचिव हुनुहुन्छ। विगतमा जुन 2074-75 लागि योजनाहरू वडा स्तरबाट सञ्चालित थिए ती योजनाहरू चाहिँ कसरी सम्पन्न भइराखेका छन् या सम्पन्न भइसकेका छन् या सम्पन्न हुने क्रममा छन्?
अब हाम्रो यहाँ दुई थरीका तरिकाले योजनाहरू चाहिँ निर्माण हुने कार्यक्रम रहेको छ, एउटा चाहिँ ठेकापट्टाद्वारा र अर्को उपभोक्ता समितिबाट। अब हाम्रो लगभग 20-21 योजनाहरू थिए गत अबमा, टोटल गरेर 1,50,000 हाम्रो नगरपालिकाको वडागत बजेट थियो। त्यसमध्येमा हाम्रो कालोपत्रका सबै कुराहरू सद्धिसके, एउटा शान्ति टोलको कार्य यो कालोपत्र चाहिँ अहिले सञ्चालनमा आएको छ। उपभोक्ता समितिबाट हुने दुईवटा योजना बाहेक एउटा चाहिँ जेसिस माभिमा अहिले काम सञ्चालन भएको छ, अर्को चाहिँ बैजनाथ मन्दिरमा पनि यो उपभोक्ता समितिहरूबाट काम लगभग अन्तिम चरणमा पुगेको छ र एउटा थुनुवा मन्दिर जो यो आदिवासी जनजातिहरूको मन्दिर हो त्यो जग्ग विवादको कारणले चाहिँ हुन सकेन, बाँकी लगभग हाम्रो 90-95% चाहिँ काम सम्पन्न भइसक्यो,
बाँकी रहेका पनि भइराखेका छन्,
तत्कालै हाम्रो यो 8-10 दिनभित्र सम्पूर्ण कामहरू चाहिँ सकिन्छन् होला।
अनि सर जुन यो वडा नम्बर एकले चाहिँ योजनाहरू छनौट गर्यो 2075-76 लागि यो चाहिँ कसरी गरेको छ नि?
सकभर तहाँले जान्छ कि टोलमा गयो अझै राम्रो हुन्थ्यो, तर हामीलाई छोटो समय अवधिको कारणले गर्दाखेरि हामी सम्पूर्ण टोलमा जान नसक्यौँ। हामीले चाहिँ बस्ती छुट्टिएको थियौँ, जस्तो भाँसी क्षेत्र, राजीपुर क्षेत्र अनि बाराकुण्डा क्षेत्र, रौटेला, शान्ति टोल, श्रीकृष्ण टोल भनेर हामी 5 बस्तीमा गएका थियौँ र त्यो 5 बस्तीका योजनाहरू त्यहाँको स्थानीय बासिन्दाहरू अथवा बस्ती क्षेत्रका मानिसहरूले चाहिँ आफ्नो किसिमको ढङ्गले चाहिँ हामी त्यहाँबाट उनीहरूले छानेका योजनाहरू हामीले लिएर आयौँ र त्यही योजनाहरूलाई हामी जनताले कुन योजनालाई चाहिँ प्रायोरिटी गर्ने उसै उनीहरूले नै प्राथमिकता क्रम तोक्ने पनि छ। त्यसमा चाहिँ अब नम्बरिङका कुराहरू थिए, जुन योजनाहरू प्राथमिक कुराले टोल बस्तीहरूबाट आए र समग्रमा ती 5 बस्तीहरूमा सम्पूर्ण महत्त्वपूर्ण योजना के आयो त अथवा 2 के आयो योजनाहरू आयो भनेर हामीले वडा कार्यालयले त्यसलाई चाहिँ मूल्याङ्कन गरेर हामी चाहिँ अहिले यो अब भोलिदेखि त 2075 साल 3 महिना 4 गतिदेखि अब नगर परिषद बस्दैछ, नगर परिषदको तयारीको लागि हामीले चाहिँ यहाँबाट योजनाहरू पठाइसकेका छौँ।
अनि योजनाहरू मूल्याङ्कन गरेर पठायौँ भनेर भन्नुभएको छ, वडा जुन बस्ती स्तरबाट छनौट भएका योजनाहरू थिए ती योजनाहरूलाई चाहिँ वडाबाट छनौट गर्दाखेरि चाहिँ कसरी मूल्याङ्कन गर्नुभयो?
अब बस्ती स्तरकै स्थानीय मान्छेहरूले त्यसलाई हाम्रो के छ भने एउटा फर्मेट निश्चित ढाँचामा छ र त्यहीँ मूल्याङ्कन हुन्छ, 1 योजना कुन, 2 योजना कुन, अनि उनीहरूकै रोभरमा उनीहरूले नम्बर दिन्छन्, हामीले त्यो नम्बरलाई जोड्ने मात्रै हो, बाँकी उनीहरूले चाहिँ 1 यो 2 यो भनेर थाहा हुन्छन्। टोटल बस्तीहरूबाट हामी ती योजना ल्याउँछौँ र ती बस्तीहरूबाट आएको योजनाहरू हामी समष्टिगत रूपमा चाहिँ वडा कार्यालयले वडा स्तरीय योजना बनाउँछ, बस्तीहरूको योजनाले वडा स्तरीय योजना बनाउँछ, त्यही मूल्याङ्कनको आधारमा चाहिँ यो योजना प्राथमिकरण फर्स्ट दोस्रो भनेर हामी त्यसै मूल्याङ्कनको आधारमा हामी तोक्ने हो र हामी अन्त दायाँ बायाँ त्योभन्दा दायाँ बायाँ कतै गइएको छैन, त्यही हिसाबले चाहिँ हामी वडाबाट चाहिँ एकीकृत योजना वडाको एकीकृत योजना बनाएर चाहिँ हामी चाहिँ नगर परिषदको लागि सिफारिस गरेर पठाउने हो,
तिनीहरूले नै मूल्याङ्कन गरेर पठाउँछौँ भनेर भन्नुभयो। त्यसमा जसरी 5 बस्तीहरूबाट योजनाहरू छनौट भएर आए, ती मूल्याङ्कन गरेका कुराहरू योजनाहरू चाहिँ कसरी प्राथमिकरण गर्नुहुन्छ? ती त्यही मूल्याङ्कन गरेर जोडेर चाहिँ पहिलो प्राथमिकता या दोस्रो प्राथमिकता गरेर राख्नुहुन्छ या अब वडाले चाहिँ त्यसपछि पनि एउटा भेला बोलाएर त्यसपछि प्राथमिकतामा कुन राख्ने भनेर सोध्ने गर्छ कि छ?
अब अहिले हामीले समस्त बस्ती योजनामा चाहिँ अब नम्बरिङ गर्दाखेरि हाम्रो 6-7 कम्पोनेन्ट हुन्छन्, जस्तो प्रत्यक्ष रोजगारीमा फाइदा पुग्ने 20, अप्रत्यक्ष पुग्छ भने 10 र यदि कमै पुग्छ भने 5, त्यस्तै उत्पादनमूलकको योजना हो भने 15 अथवा पूर्ण रूपमा उत्पादन हो भने 15 अथवा 1 उत्पादन दिने हो भने 15, अलि 2 दिने हो भने 10, अलि पछि दिने हो भने 5, यस्तो तरिकाले चाहिँ अनि चाहिँ त्यसपछि चाहिँ अब लागत सहभागिता कति हुने अनि चाहिँ त्यसले ती यस्ता कम्पोनेन्ट 6 कम्पोनेन्ट छन्, ती कम्पोनेन्टको आधारमा त्यही बस्तीमा हामी योजना छान्दाखेरि यसले उत्पादन कसरी गर्छ, यसले रोजगारमूलक हो कि होइन, यसले रोजगार दिन्छ कि दिँदैन भन्ने ढङ्गले हामी त्यो नम्बर राख्छौँ, त्यो नम्बरिङको आधारले चाहिँ प्राथमिकरण त्यहीँनिर जोड्छौँ हामी, ल यो नम्बर यति आयो, यो नम्बर यति आयो त्यहीँनिर जोड्छौँ। ती आएका योजनाहरूलाई फेरि हामी समष्टिगत रूपमा टोल बस्तीबाट अब एउटै टोलका जस्तो ग्राभिलकै कुरा गरौँ, ग्राभिल भनेको त एउटा बस्ती मात्रै नै चाहिएको हुन्छ, ग्राभिल भनेको त पुरै वडालाई पनि चाहिएको हुन्छ, अनि त्यो ग्राभिलमा कुन बस्तीमा कति आयो, कुन बस्तीमा आयो, इन टोटलमा चाहिँ हामी त्यसलाई एकीकृत गर्ने हो, त्यो एकीकृत गर्यो भने अनि वडा कार्यालयले एउटा एकीकृत गर्ने काम गर्छ र अब धेरै जसो बस्तीमा के हुन्छ भने बस्तीले आफ्नो मात्र योजना हेरेको हुन्छ, कहिलेकाहीँ यस्तो पनि हुन्छ र बस्तीले आफ्नोभन्दा टाढाको वडा स्तरीय योजनाहरू भन्न नसकेको अवस्थामा कहिलेकाहीँ हामीले चाहिँ अब वडा स्तरको महत्त्वपूर्ण कुरा पनि हुनसक्छन् अनि त्यस्तो कुराहरूलाई पनि हामीले सिफारिस गर्ने, अब नगरपालिकाले नभ्याइसक्ने, अहिले प्रदेश सरकार छ, केन्द्र सरकार छ, उहाँलाई पनि यो योजनाहरू सिफारिसको लागि अनुरोध गर्ने भनेर यसरी पठाउँछौँ।
जो योजना छनौट चाहिँ त्यसरी नै सम्पन्न भएर अब परिषदको लागि तपाईँहरूले पठाइसकेका
यो सम्पूर्ण कुराहरू हामीले लिएर हामीले सक्ने योजनाहरूमा हामीलाई बजेट सिलिङ दिएको थियो 72 लाख, अब चान्सुन पैसा हो ठ्याक्कै त भएन, 72 लाख हो, हामीले त 72 लाखको चाहिँ हामीले योजना सहित र यो पैसा समेत हालेर पठाइसकेको छौँ। अब वडागत रूपमा चाहिँ नसक्ने योजनाहरूलाई चाहिँ हामी नगरपालिका मार्फत प्रदेश सरकार केन्द्र सरकारलाई चाहिँ अनुरोध गर्ने निर्णय गरेको छ।
अनि एउटा कुरा चाहिँ के आएको छ भनेपछि जुन जनता आवास योजना थियो त्यसमा चाहिँ अब पहिलो किस्ताको रकम भुक्तानी भयो र अब चाहिँ दोस्रो किस्ताको रकम चाहिँ भुक्तानीमा आएन भनेर भन्नुभएको छ, भुक्तानी भएन भनेर भन्नुभएको छ, त्यसमा चाहिँ वडाले केही सहयोग गर्न सक्छ?
अब यसमा हाम्रो काम भनेको के हो भने तथ्याङ्कहरू सङ्कलन गर्ने र अब कुन कुन मान्छेलाई कसरी दिने भन्ने सुरुको प्रायोरिटीमा चाहिँ हामीले सिफारिस गर्ने कुरा हो, हेर्नु यो मान्छे एकल हो, यो मान्छे गरिब हो भन्ने ढङ्गले एउटा समन्वय गर्ने हो। अब त्यसपछि चाहिँ यो जनता आवास कार्यक्रम छ, अब जनता आवास आवास कार्यक्रमले चाहिँ किस्ता दिन्छ। मलाई लाग्छ अब केही उनीहरूको अब निर्माण कार्यले ढिलाइ हुँदाखेरि, किनभने बिचराहरूले पैसा सुरुमा पाउँदैनन्, एक किस्ता पाउँछन् त केही बनाउँछन्, अब दोस्रो किस्तालाई के बनाउने, दोस्रो किस्तालाई त अब सबैले त गरिब मान्छेलाई नपत्याउने पनि, अनि कसैबाट सिमेन्ट लिनुपर्ने, कसैबाट सरी लिनुपर्ने, रकम ठुलो चाहिने, अब त्यो ठुलो रकम चाहिनुको लागि त कम्तीमा अब उनले चाहिँ त्यो कम्प्लिट योजना भएपछि मात्रै उनले पाउने हो दोस्रो किस्ता, अब कम्प्लिट हुन सकेन भने त उनले पाउँदैन। अब
कम्प्लिट भइसकेको जुन घर छ त्यो घरको मान्छेले पनि पाएको छैन भन्ने कुराहरू आएको छ नि,
अब त्यो त समग्रमा त मलाई भन्दा पनि जनता आवास कार्यक्रमलाई हजुरले सोद्धा राम्रो होला, अनि किन कहाँ कसरी पाइएन भनेर
मैले भन्दा खोजेको चाहिँ ओडाले चाहिँ कसरी सम्बन्ध,
त्यस्तोमा हामीलाई मलाई लाग्छ मेरो कार्यालयमा अहिलेसम्म हामीले यो किस्ता पाएन भनेर, जनता आवास कार्यक्रमले किस्ता पाएन भनेर कुनै पनि मान्छे मसँग आएको छैन,
यता चाहिँ आएकै छ,
आएकै छैन,
उहाँहरूले आयो भने सहयोग
सहयोग गर्छौँ हामी, बुझ्छौँ, फोन गर्छौँ किन गर्नु भएन भने हामी समन्वय गर्छौँ।
अब म कार्यक्रमको अन्तमा चाहिँ के कुरा सोध्न चाहन्छु भनेपछि, जसरी अब तपाईँ विगत धेरै लामो समयदेखि काम गरिराख्नु भएको छ, जननिर्वाचित प्रतिनिधिहरू आइसकेपछि तपाईँले जुन काम गर्ने कुरा हो त्यसमा चाहिँ सजिलो अप्ठ्यारो के कस्तो भएको छ, कस्तो महसुस गर्नुभएको छ?
अनि समग्रमा त मलाई त अलिकति सजिलै महसुस भएको छ, किनभने हिजो म एकजनाले गर्ने कामहरू अहिले पाँचजना थप्नु भएको छ, अब डिसिजन मेकिङका कुराहरू छन्, डिसिजन गर्ने कुराहरूदेखि लिएर सबै डिसिजन बोडी छ, मैले त काम गर्ने हो, उहाँलाई सहजीकरण गर्ने हो, सहयोग गर्ने हो, र कुनै कुराहरू चाहिँ यहाँ कहीँनिर अप्ठ्यारो पऱ्यो भने यसरी मिल्दैन, यसरी गर्दा अप्ठ्यारो हुन्छ, नगर्नु भन्ने किसिमको सल्लाह दिने हो, मलाई लाग्छ त्यस्तो मलाई त सजिलो नै भएको छ।
अनि धेरै ठाउँमा चाहिँ के कुरा आएको छ भनेपछि, धेरैजना चाहिँ अब बोर्डमा म भएको हुनाले डिसिजन गर्दा पनि अलिकति ढिलो हुने, काम चाहिँ अलिकति लम्बिने, योजनाहरू लम्बिने कुराहरू छन् भन्ने जस्ता कुराहरू आइराखेको छ, तपाईँले त्यस्ता कुराहरू भोग्नु भएको छ?
अन्यत्र के भएको छ हामीलाई थाहा छैन, हाम्रो त के हुन्छ भने यो अहिले चाहिँ हाम्रो कुरा भयो भने बैठक बस्नु भने 15-20 मिनट बैठक बस्छ, त्यति धेरै लामो टाढा जानुपर्ने त्यस्तो कुरो पनि केही छैन, हाम्रो त्यस्तो आपत्तिको केही विषय छैन।
अब यो वडा नम्बर 1 चाहिँ नमुना वडा बनाउनका लागि कसरी अगाडि बढ्दै हुनुहुन्छ त?
अब वडा नम्बर 1 यदि नमुना बनाउनको लागि हो भने सबभन्दा पहिले भिजन र मिसन चाहिन्छ, त्यो आफै बन्ने चिज हो भने हामी भिजन र मिसनमा लाग्यौँ र सबैको सकारात्मक सहयोग भयो भने वडा नम्बर 1 अब नमुनै बन्छ होला, हेर्नु होला, अब जनप्रतिनिधि आइसकेपछिका अब यो 7 मिटर अलिक पिच भनौँ न भइसकेका छ, अब अलिक अनि यो श्री शान्तिटोलमा 3-4 चाहिँ नयाँ बाटाहरू खोलिसकेका छन्, अब तपाईँ एउटा पत्रकार शान्ति पनि हुन्छ, त्यस्तो 12 कुण्ड ताल जसको चाहिँ नामाङ्करणै अहिले पहिले 12 कुण्ड नाम भएको थियो, त्यस्तो 12 कुण्ड तालहरूको निर्माण प्रक्रिया भइरहेको छ, यत्रो यो घाँडी घाँचमा चाहिँ अब यो सिद्ध वैद्यनाथको भूमि जो कञ्चनपुरकै कुलदेवता हो, अब यी सबै कुराहरू पर्यटनको विकासको लागि 12 कुण्डको ताल, मलाई लाग्छ यो नमुना मात्रै होइन, अब यो वार्ड नम्बर 1 भनेको त यो भीमरत नगरपालिकाको लागि एउटा चाहिँ नमुना वडाको रूपमा हुन्छ भन्ने हामीले लिएका छौँ।
एउटा कुरा चाहिँ मलाई के सोध्न मन लागेको छ भनेपछि, जुन भीमदत्त नगरपालिकाले ट्र्याक खोल्ने काम गर्यो, माथिबाट ट्र्याक खोलेर चाहिँ ल्याइयो, तर आधामा पुगाएपछि चाहिँ ट्र्याक खोल्ने काम बन्द भयो र त्यसलाई 8 मिटर भएको बाटोलाई चाहिँ 6 मिटर मात्रै गर्नुपर्छ भन्ने कुराहरू उठेका छन् भन्ने कुराहरू पनि आएको छ। पहिला सुरुमा ट्र्याक खोल्दा 8 मिटर त्यसपछि 6 मिटर भनेर विवादित भएको छ भन्ने कुराहरू आएको छ, त्यस्ता योजनाहरूलाई चाहिँ त्यो ट्र्याक खोल्ने कामलाई चाहिँ कसरी पुरा गर्नु?
खै त्यो त त्यत्तिकै मलाई त्यो कुरो त मलाई थाहा भएन, हेर्नुहोस् होइन, अब जैविक मार्गको कुरा गर्नुहुन्छ भने जैविक मार्गमा त कति मिटर छ, 15-20 मिटर चौडा भएको छ, अब वार्ड नम्बर 1 सवालमा त अब हाम्रो त के भनेको थियो भने यही ट्र्याक खोल्ने कुरा हो, यहाँ कहीँनिर 6 मिटर छ, कहीँनिर 9 मिटर छ, कहीँनिर 3 मिटर भए बाटो पनि थियो, अब हामीले एउटा सहमति गरेका थियौँ 8 मिटर खोल्ने, 8 मिटर खोल्नेमा पनि सबै यहाँ पब्लिकहरू पनि सहमति दिए, अब त्यो टेन्डर गर्ने बेला कस्तो भएको छ भने 7 मिटरसम्मको मात्रै उसले काम गर्ने भन्ने भयो, अब 7 मिटरभन्दा बढीमा ग्राभेल बिछाउँदैन भन्नुभयो ठेकेदारले, अब हो पनि स्वाभाविक, उनले 1 मिटर बढी बिछाउँछ उनको लागत कुरा आउँछ, तर हाम्रो त यहाँ त्यस्तो कुनै किसिमको विवाद पनि भएन, अब त्यो ट्र्याक खोल्ने कुरामा त काहीँ कम बेसी भन्ने भयो, 6 मिटर मापदण्ड हो, 8 मिटर दिन्छौँ भने आज पब्लिकहरूले
जे होस् योजनाबद्ध तरिकाले चाहिँ वडा नम्बर 1 चाहिँ एकदम राम्ररी अगाडि बढाइराख्नु भएको छ,
हाम्रो बुद्धि विवेक र क्षमताले भ्याएसम्म लागिरहेको छ।
हजुर सर, यहाँले आफ्नो व्यस्तका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँले धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईँलाई पनि, यत्रो कुरा सबैले सुन्ने मौका दिनुभयो, सबै हाम्रो जनताहरूले सुन्ने मौका दिनुभयो, तपाईँको कार्यक्रम लगायत तपाईँलाई पनि धन्यवाद छ।
पक्कै नै जननिर्वाचित प्रतिनिधि आइसकेपछि जनताले आशा गरे अनुसारको झझल्को दिने गरेर विकास गर्ने समय आइसकेको छ, न कि जननिर्वाचित हुँ भनेर आफूले मन लागेका योजनाहरू पहिलो प्राथमिकतामा राख्ने, भ्रष्टाचार गर्ने, दादागिरी देखाउने, जनताबाट छनौट भएका योजनाहरूलाई उपेक्षित गर्ने कार्य बन्द गरी अपनत्वको भावनाको विकास गर्नुपर्दछ।
श्रोताबिन, आजको यो कुराकानी सँगसँगै कार्यक्रम जवाबदेहताको निर्धारित समय सकिन लागेको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लागेको छ? तपाईँ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना रहेको छ सामुदायिक रेडियो सुगलाफाटा एफएम 99.4 MHz, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगरपालिका 1, भाँसी, कञ्चनपुर। अर्थात् तपाईँ फोन सम्पर्क पनि गर्न सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 0995257977।
लौ त आदरणीय श्रोताबिन, भीमदत्त नगरपालिकाको कार्यक्रम जवाबदेहिताबाट विदा माग्ने बेला भइसकेको छ। भोलि अर्को अङ्कका साथमा उपस्थित हुने नै छौँ। अहिलेलाई भने भीमदत्त नगरपालिकाको सहकार्यमा तयार पारेको यो कार्यक्रमबाट सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द पनि तपाईँहरूबाट विदा हुन चाहन्छौँ। हस्त, नमस्ते।
शुक्ला फाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।